हमारी वजह से। ये समझना चाहिए, हमें ये बताया जा रहा है कि तुम ये ना समझो कि हमारी खुशहाली तुम्हारे नेकी की वजह से है, हमने बहुत नेकियां की हैं इसलिए, बल्कि इसको अल्लाह का फजल समझना चाहिए। तुमको जितनी नेकियां मिल रही हैं, अच्छाइयां, खा हज हो, उमरा हो, या नमाज तिलावत, या ये सब अल्लाह ताला की आता है, और तुमने जितने गुनाह और बुराइयां की हैं, ये तुम्हारे नफ्स की बदमाशी और शरारत है। क्योंकि नफ्स अपनी ज़ात के एतबार से अम्मारतुम बिस्सू है, और अलिफ लाम अस्सू का इसम जिन्स का है, यानी वक्त नुज़ूल कुरान से लेकर गुनाह के जितने अनवा क़यामत तक ईजाद होंगे, सब इस सू में शामिल हैं। क्योंकि जिन्स वो कुल्ली है जो अनवाए मुख्तलिफुल हक़ायक़ पर मुश्तमिल होती। जैसे एक आदमी है, उसके नाक कान आँख जिस्म सारा है, इसी तरह अलिफ लाम जिसमें दाखिल हो जाता है, उसकी सारी किस्में उसके अंदर दाखिल हो जाती हैं। तो जितने भी गुनाह हैं वो सब सू में शामिल हैं। इल्ला मा रहिमा रब्बी, मगर जिसको अल्लाह ताला अपनी रहमत का साया अता फरमाएंगे, वो नफ्स के शर से महफूज रहेगा। ये हमारा और आपका इस्तिस्ना नहीं है, ये मखलूक का इस्तिस्ना नहीं है, अल्लाह ताला का इस्तिस्ना है। इसलिए ये बात यकीनी है कि जिसको अल्लाह ताला अपने साया रहमत में कबूल फरमाए, उसको इसका नफ्स भी ख़राब नहीं कर सकता। क्योंकि अल्लाह ताला के इस्तिस्ना के सामने नफ्स की क्या हैसियत है और क्या हकीकत है। इसका मतलब ये नहीं कि आदमी मेहनत छोड़ दे और सिर्फ ये कहे कि अल्लाह ताला चाहेंगे तो ऐसा, कि मेहनत जिस तरह आदमी कमाने निकलता है तो अल्लाह ताला रिस्क अता फरमाते हैं, इसी तरह नमाज पढ़ने आएगा और नेकियां करेगा अपनी कोशिश से मुजाहदा करके, फिर अल्लाह ताला फजल फरमाते हैं। और उसको अल्लाह का फजल समझे, अपना कमाल ना समझे, उसको अल्लाह का फजल समझे। रिस्क को भी अल्लाह का फजल समझना चाहिए, वरना कारून ने अपना कमाल समझा था, कारून धंस गया और उसकी दौलत भी धंस गई। लिहाजा इन सब चीज़ों को ये बताया जा रहा है कि अल्लाह ताला का फजल समझना चाहिए। हकीकत में सब कुछ इख्तियार आपका है और वजूद आप ही का है, यानी अल्लाह ताला का है। हमारा वजूद फानी है और इस काबिल भी नहीं कि इसको वजूद कहा जाए। जैसे सूरज सितारों से कह सकता है कि तुम्हारा वजूद है, मगर मिसल अदम के है। सुबह सुबह को जब सूरज निकलता है तो कोई सितारा नजर आता है, क्या होता है, सब टूट जाते हैं, सब मौजूद रहते हैं। सूरज की रोशनी ऐसी है कि कोई सितारा नजर नहीं आता। शायर कहता है, जब मेहर नुमाया हुआ सब छुप गए तारे, वो मुझको भरी बज़्म में तन्हा नजर आया। इसी तरह जब अल्लाह ताला की मोहब्बत छा जाती है तो फिर सारे कोई उसको नजर नहीं आता, यानी माहौल मुआशरा किसी को खातिर में नहीं लाता, और अल्लाह ताला की मोहब्बत में सारे आमाल करता है, फिर उनको सिवाय अल्लाह की कुछ और नजर नहीं आता। तो हमारी हस्तियां हक ताला की हस्ती के फैजान से हैं, हमारी जात खुद से कायम नहीं है, बल्कि हम हक ताला के करम से और उनके फैजान सिफत हई और फैजान सिफत कयूम से कायम है। वो हयु कयूम है, खुद भी जिंदा रहता है, दूसरों को भी जब तक चाहता है जिंदा रखता है, जब चाहता है मार के अपने पास बुला लेता है, फिर दूसरी जिंदगी शुरू होती है। मार के मिट्टी नहीं बना देता, बल्कि दूसरी जिंदगी, दूसरी हयात शुरू होती है, वो भी हयात है, वो बरज़खी हयात है। फिर उसके बाद आखरत की हमेशा की हयात होगी, या तो अच्छी या बुरी, या हमारे यानी आमाल पर करता है और दूसरे आमाल के एतबार से, और फिर अल्लाह ताला का फजल इस पर हो जाए तो अल्लाह ताला बख्श दें तो जिंदगी अच्छी और जन्नत की हमेशा की। ये जो इंसान पैदा हो गया, अब ये ख़त्म नहीं होगा, अब या तो ये कब्र में जाके इसकी कब्र में अल्लाह ताला हमारी कब्रों को जन्नत का बाग बना दे, और खुदा न खास्ता अगर आमाल इतने ही ख़राब हैं, काफिर है या फासिक व फाजिर भी ऐसा जो बिल्कुल ढीठ किस्म के होते हैं, तो उनको फिर आदाब दिया जाता है कब्र में भी और आगे भी। तो इसके बाद फिर हशर में फिर हिसाब किताब के साथ کیا ہونا ہے، اس کے بعد آگے بھی ختم نہیں ہوگا، یا جہنم میں رہے گا یا جنت میں رہے گا، اللہ تعالی ہماری حفاظت فرمائے۔ تو یہ آدمی مرے گا ختم نہیں ہوگا، اب جو پیدا ہو گیا مادہ اب یہ ختم نہیں ہوگا، تو یہ سب اللہ تعالیٰ کے فیضان حی اور فیضان قیوم سے انسان قائم ہے۔ اس صفت حی اور صفت قیوم کے ظہور کو اللہ تعالیٰ ہٹا دیں گے، جس دن اللہ تعالیٰ اس صفت کو ہٹا دیں گے اس دن آسمان گر پڑے گا، سورج اور چاند گر پڑیں گے، قیامت قائم ہو جائے گی۔ محدثین نے لکھا ہے کہ اللہ کے ان دو ناموں حی اور قیوم سے سارا عالم قائم ہے، اللہ تعالیٰ کے ناموں سے یعنی اللہ کی مرضی سے، جب چاہا اللہ نے کن کہہ کے فیکون کائنات بنا دی، اور جب چاہیں گے پھر اس کو ختم کر دیں گے، جب چاہیں گے سورج شمس کورت ویدن نجوم قدرت، سورج کو بے نور کر دیں گے، ستارے ٹوٹ پڑیں گے اور سب سورج جو ہے وہ سمندر میں مل جائے گا، اور ایک بھونچال ہوگا، اذا زلزلت الارض زلزالہا، پھر جب زمین بھونچال کے ساتھ ہلا دی جائے گی، قیامت کا منظر اللہ تعالیٰ قرآن میں جا بجا پیش کر رہے ہیں، القاریات القاریہ، وہ کھڑکھڑا دینے والی اور دلوں کو ہلا دینے والی کیا ہے، وما ادراک ما القاریہ، اور تم کیا جانتے ہو کہ وہ کھڑکھڑا دینے والی دلوں کو ہلا دینے والی کیا ہے، وما ادراک ما القاریہ، وہ کیا چیز ہے، وہ قیامت کا دن ہے، الحاقۃ ما الحاقۃ، الحاق کیا ہے، واقع ہونے والی، حقیقت میں آنے والی، اور یہ بھی وہی ہے کہ دلوں کو ہلا دینے والی، یہ سب قیامت کے آثار اور قیامت کے مناظر ہیں، جو جس کو آدمی قیامت کو ہمیں یاد کرنا چاہیے کہ اس دن ہمیں اس طرح اٹھایا جائے گا، وَتَكُونُ الْجِبَالُ كَالْعِهْنِ الْمَنْفُوشِ، اس دن پہاڑ روئی کے گالوں کی طرح اڑ رہے ہوں گے، یہ پہاڑ جس کی مثال دی جاتی ہے، یہ اپنی جگہ سے ہٹ نہیں سکتا، سب کچھ ہٹ سکتا ہے، پہاڑ اپنی جگہ سے نہیں ہٹ سکتا، یہ پہاڑ اس طرح چل رہے ہوں گے، روئی کے گالے کی طرح اڑ رہے ہوں گے، اور یوم یکون الناس کالفراش المبثوث، یوم یکون الناس، اس دن کیا ہوگا، ناس یعنی لوگ، سارے کے سارے لوگ پتنگوں کی طرح بے قیمت اور بے قدر ہوں گے، اتنے سارے لوگ، اربوں آدمی، سب کے سب ادھر ادھر جا رہے ہوں گے، کسی کو کچھ پتہ نہیں ہوگا، پھر اس کے بعد میدان محشر میں قبروں سے جب اٹھیں گے، اس کے بعد میدان محشر میں جمع کیے جائیں گے، یوم یکون، بغیر کپڑوں کے لباس کے اٹھیں گے، آدمی سوچے کیا حال ہوگا، اما عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے فوراً پوچھ لیا نبی علیہ السلام سے کہ جب ایسی حالت ہوگی تو آدمی کو شرم نہیں آئے گی، فرمایا وہ وقت اتنا گاڑا ہے، کسی کو اپنے اس چیز کی اور دوسرے کی طرف دیکھنے کا بھی خیال نہیں ہوگا، اس طرح کی فکر ہوگی، یا ایھا الناس اتقوا ربکم ان زلزلۃ الساعۃ شیء عظیم، ان زلزلۃ الساعۃ شیء عظیم، ایک بڑا زلزلہ آنے والا ہے، یوم ترونھا تذهل کل مرضعۃ عما ارضعت وتضع كل ذات حمل حملها وترى الناس سکارا وما هم بالسکارا، جس دن دودھ پلانے والی اماں اپنے بچے کو پھینک کے مار دے گی، انسانی ماں بھی اور گائے بھینس بھی، اتنا گاڑا وقت ہوگا، اور عورتوں کے اور ماداؤں کے حمل گر جائیں گے، وترى الناس سکارا، اور اے مخاطب اور اے محبوب تو دیکھے گا، وترى الناس سکارا، کہ لوگ ایک نشے کی حالت میں ہیں، لوگ ایک نشے کی حالت میں ہیں، وما هم بالسکارا، وہ نشہ نہیں ہوگا، ولکن عذاب اللہ الشدید، وہ اللہ تعالیٰ کی سختی ہوگی، عذاب ہوگا، اس دن سے اللہ تعالیٰ نے جگہ جگہ ڈرایا ہے، لیکن ہم تو بالکل ایسے بے فکر ہیں کہ ہمارے ساتھ تو کچھ ہونا ہی نہیں ہے، ان آیات کو پڑھ کے نبی علیہ السلام روتے تھے، صحابہ روتے تھے، اولیاء اعظام روتے تھے، اور ہم پہ کوئی اثر نہیں ہوتا، تو یہ ایک وقت آنے والا ہے، ایک کل آنے والا ہے، آنے والی ہے، اور ایک گاڑھا دن آنے والا ہے، جس کے بعد پرسوں نہیں آئے گی، اتنا سخت دن ہے کہ یوم یجعل الولدان شیبا، اس دن ایسا ہے کہ بچہ بوڑھا ہو جائے گا، اتنا سخت دن ہوگا کہ بچے بوڑھے ہو جائیں گے، ایسا سخت دن ہوگا. لہذا اس سخت دن کے لیے ہم نے کیا تیاری کی ہے؟ بس یہی تیاری کرنے کے لیے اللہ تعالیٰ نے ہمیں بھیجا ہے کہ قیامت کی تیاری اور اس دن کی تیاری کر کے آؤ، تا اور جس کے اعمال انشاءاللہ اچھے ہوں گے اس کو زیادہ پریشان ہونے کی ضرورت نہیں ہے، اللہ تعالیٰ ان کا اکرام فرمائیں گے، عرش کے سایوں میں جگہ عطا فرمائیں گے، روزے داروں کو، اپنے چاہنے والوں کو جنہوں نے جوانی اللہ کے راستے میں فدا کی، اور ایسے بہت سے اعمال نبی علیہ السلام نے بتائے کہ ان کے کرنے والوں کو اللہ تعالیٰ اس دن عرش کا سایہ نصیب فرمائیں گے، گویا کہ ان کی مہمان نوازی ہوگی، اور جس کی مہمان نوازی ہوگی ان کے ساتھ سختی بھی نہیں ہوگی اور اس کو عذاب بھی نہیں دیا جائے گا. اللہ تعالیٰ ہمیں مکمل ایسے دن کی تیاری کرنے کی توفیق عطا فرمائے. الحمدللہ رب العالمین.